यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सुशासन र स्वच्छता कायम भई मुलुक समृद्ध बन्नेमा ढुक्क रहन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। मुलुकमा अब कुनै पनि आन्दोलनको आवश्यकता नभएको प्रधानमन्त्रीको भनाई। सातवटै प्रदेश सरकारद्वारा सम्बन्धित प्रदेशसभामा आगामी आर्थिक वर्ष 2077-78 वार्षिक आयव्यय विवरण बजेट प्रस्तुत। आज थप 18 जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशन द्वारा जानकारी। हालसम्म 1041 जना कोरोना मुक्त भई घर फिर्ता। रूकुम पश्चिम घटनाका पीड़कलाई सजाय र पीड़ितलाई न्याय दिन कानूनी प्रक्रिया प्रारम्भ भइसकेको गृह मन्त्रालयद्वारा जानकारी। र पछिल्लो समय चिसिएको सम्बन्ध सुधार गर्न अमेरिका र चीनबीच छलफल हुने। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै वैकल्पिक सिकाईमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभयो। कोरोना भाइरस संक्रमणको महामारीका कारण अवरूद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले रेडियो, टेलिभिजन र अनलाइन प्रविधिबाट पठन पाठनको व्यवस्था गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई समेत ध्यान दिएको उल्लेख गर्नुभयो।
बाल बालिकाको सिकाईमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बाल बालिकाहरूको सिकाई निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरू गरेको छ। हाम्रो विकास समान स्तरमा छैन, प्रविधिको पहुँच एकै नाशको पनि छैन, सिकाउने र सिक्ने सबैको स्तर पनि एउटै छैन। त्यसैले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ। रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्व अध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठन पाठन सञ्चालन गराउने, टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठन पाठन सञ्चालन गराउने, इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाइन सिकाई सामग्रीको प्रयोगबाट पठन पाठन सञ्चालन गराउने।
प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालयहरू बन्द रहँदा सिंगो शैक्षिक सत्र प्रभावित हुने भएकाले लकडाउनको अवधिमै प्रविधिका माध्यमबाट पठन पाठनको शुरूआत गरिएसँगै अबको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनै पनि आन्दोलनको आवश्यकता नभएको उल्लेख गर्नुभयो। सुशासन र स्वच्छता कायम भई समृद्ध मुलुक बन्नेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले अबको जनशक्ति सक्षम, स्वस्थ, शिक्षित र योग्य हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो।
देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरूको प्रश्न सुनेको छु। मुलुक बिग्रदै पो छ कि हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन, ढुक्क रहौं, मुलुक बन्छ, सुशासन स्वच्छता कायम हुन्छ। अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो, त्यसैले अबको जनशक्ति शिक्षित जनशक्ति हुनेछ, अबको जनशक्ति सक्षम जनशक्ति हुनेछ। प्रविधि अब हाम्रा घरमा प्रवेश गर्दैछ, यसलाई नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्दछ। कोरोना महामारी पछिको विद्यार्थी समूह सिंगो शैक्षिक सत्र घुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रूपमा अघि बढाउनु पर्दछ।
विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सिकाई सामग्री व्यवस्था गरेको र आगामी दिनमा पठन सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने काममा निरन्तरता दिइने प्रधानमन्त्री ओलीले बताउनुभयो। लकडाउन खुला गरिएको नभई केही खुकुलो पारिएको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले ससाना नानीहरूको सिकाईको थलो नै समुदायमा कोरोना भाइरसको संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। सातवटै प्रदेश सरकारले प्रदेशसभा बैठकमा हिजो आगामी आर्थिक वर्ष 2077-78 लागि बजेट पेश गरेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2077-78 लागि 51,47,74,00,00,00 रूपियाँको बजेट विनियोजन गरेको छ। प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले चालूतर्फ 26,28,73,35,00,00 अर्थात 51.12% र पूँजीगततर्फ 25,41,01,00,00 अर्थात 48.88% बजेट पेश गर्नुभयो। प्रदेश एक सरकारले 40,89,99,00,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले कुल बजेट मध्ये चालुतर्फ 18,93,49,00,000 अर्थात 46.29% तथा पुँजीगततर्फ 21,92,50,00,000 अर्थात 53.71% रहेको छ। त्यसै गरी प्रदेश नम्बर दुई सरकारले आर्थिक वर्ष 2077-78 लागि 33,56,09,00,000 रूपियाँको आय व्यय बजेट विनियोजन गरेको छ। प्रदेश सभाको हिजोको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले चालुतर्फ 15,42,26,00,000 अर्थात कुल बजेटको 45.95% र पुँजीगततर्फ 17,97,82,00,000 अर्थात कुल बजेटको 53.67% बजेट प्रस्तुत गर्नुभयो। गण्डकी प्रदेश सरकारले 34,84,21,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले वार्षिक आय व्यय विवरणमा चालुतर्फ 14,34,26,00,000 र पुँजीगततर्फ 19,99,94,00,000 र वित्तीय व्यवस्थातर्फ 50,00,00,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो। कुल बजेटमा चालू खर्चतर्फ 41.2%, पुँजीगततर्फ 57.4% र वित्तीय व्यवस्थातर्फ 1.4% रहेको छ। प्रदेशमा सरकारले 36,35,25,00,000 बजेट विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा चालुतर्फ 12,59,24,00,000, पुँजीगततर्फ 18,61,69,00,000 र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ 5,14,00,000 रूपियाँ बराबरको बजेट पेश गर्नुभयो। सुदूरपश्चिम प्रदेश सरकारले 33,38,13,00,000 बराबरको वार्षिक आय व्यय अनुमान बजेट विनियोजन गरेको छ। प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आर्थिक वर्ष 2077-78 लागि 33,38,13,00,000 बराबरको बजेट प्रस्तुत गर्नुभयो। कुल बजेट मध्ये चालुतर्फ 14,18,78,00,000 र पुँजीगततर्फ 16,65,84,00,000 विनियोजन गरिएको छ। यस्तै अन्तर सरकारी वित्त व्यवस्थापनतर्फ 2,13,50,00,000 र वित्तीय व्यवस्थापनतर्फ 30,00,00,000 रकम विनियोजन गरिएको छ। यसै गरी कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 33,74,13,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको 6 अधिवेशनको 12 बैठकमा आगामी वर्षका लागि राजस्व र व्ययका वार्षिक अनुमान सहितको बजेट प्रस्तुत गर्नुभयो। पुँजीगततर्फ 19,06,91,00,000, चालुतर्फ 11,67,57,00,000 र वित्तीय हस्तान्तरणतर्फ 2,79,65,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2077 विभिन्न शीर्षकहरूमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रालय लगायत 11 मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल भयो। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र केही अध्यादेश खारेज गरी व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक 2077 टेबल भएको थियो। बैठकमा आगामी वर्षको बजेटमा 11 खर्च कटौती प्रस्ताव आएको जानकारी गराइयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक परिमार्जन र संशोधन सहित पारित गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सम्बन्ध कस्तो हुने, कामको बाँडफाँड कसरी गर्ने तथा विवाद निरूपणको प्रक्रियालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सुझाव सहितको प्रतिवेदनलाई आवश्यक संशोधन र परिमार्जन सहित पारित गरिएको सदस्य लालबाबु पण्डितले जानकारी दिनुभयो। मुलुकले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरणका लागि संविधान बमोजिम राज्य शक्तिको प्रयोग गर्ने, संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई सहकारिता, सह अस्तित्व, समन्वय र पारस्परिक आधारमा व्यवस्थित गर्न आवश्यक कानून निर्माण गर्ने उद्देश्यले सरकारले विधेयक ल्याएको हो। गण्डकी प्रदेशमा आज थप 18 कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक प्रेस विज्ञप्ति प्रकाशित गरी संक्रमित संख्या बढ़ेको जानकारी दिएको हो। निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार गोर्खा नगरपालिकाका 8 र बारपाक सुलीकोट गाउँपालिकाका 2 गरी गोर्खामा 10, स्याङ्जाको चापकोट नगरपालिकाका 4, नवलपरासी सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिकाका 1 र मध्यविन्दुका 1 गरी 2 कास्कीको पोखरा महानगर पालिकाका 1 र बागलुङको ताराखोला गाउँपालिकाका 1 संक्रमण पुष्टि भएको हो। एक महिला बाहेक सबै पुरूष रहेको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हिजो विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा 416 जना पुरूष र 35 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो। हिजो थप 67 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 1041 पुगेको छ। हिजो कोरोना विशेष अस्पताल जनकपुरबाट 24, पाचन अस्पताल ललितपुरबाट 4, युनिफाइड कोविड 19 अस्पताल बलम्बुबाट 2, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट 2, कलैया अस्पताल बाराबाट 6, साई कृष्ण आइसोलेसन सप्तरीबाट 17, कोरोना विशेष अस्पताल बेलजुण्डी दाङबाट 12 जना संक्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो 60 जना पुरूष र 7 जना महिला संक्रमण मुक्त भएका छन् भने हालसम्म जम्मा 937 जना पुरूष र 104 जना महिला कोरोना संक्रमण मुक्त भएका छन्। देशका विभिन्न प्रयोगशालामा गरी हिजोसम्म जम्मा 1,38,683 जनाको पीसीआर तथा 219,336 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव एसाला रुआन बिराकुनले हिजो शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री ओलीले सार्कको वर्तमान अध्यक्षका रूपमा नेपालले अर्को शिखर सम्मेलनको उपयुक्त वातावरण बनाउन अन्य सदस्य राष्ट्रसँग निरन्तर परामर्श गरिरहेको बताउनुभयो। भेटमा सार्क क्षेत्रको वर्तमान स्थितिसँग कोविड 19 विरूद्ध लड्न सार्कको पहलका बारेमा पनि छलफल भएको सार्क सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले दक्षिण एसिया सम्बन्धी आफ्नो विशाल कूटनीतिक अनुभव र ज्ञानका साथ महासचिव बिराकुनले सार्क प्रक्रियालाई थप सुदृढ पार्न ठूलो योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। सार्कको 14 महासचिवका रूपमा नियुक्त हुनुभएकोमा बिराकुनलाई प्रधानमन्त्री ओलीले सफल कार्यकालका लागि बधाई पनि दिनुभयो। सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रूकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कार्यवाही गर्न संवेदनशील रहेको जनाएको छ। गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले हिजो प्रेस विज्ञप्ति जारी गरी पीड़कलाई सजाय र पीड़ितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिनुभयो। उहाँले रूकुम घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरूपणका लागि अभियोजन भइसकेको बताउनुभयो। उहाँले मृतकको परिवार तथा घाइतेलाई मनासिब क्षतिपूर्ति भराउन अदालतमा माग दावी भई पीड़कलाई सजाय र पीड़ितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको पनि जानकारी दिनुभयो। रूकुम पश्चिमको चौरजहारी नगरपालिका 8 सोती भन्ने स्थानमा गत जेठ 10 गते जाजरकोटको भेरी नगरपालिका 4 नवराज विकसहित 6 जनाको मृत्यु भएको थियो। घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानून बमोजिम कार्यवाही गर्न सिफारिश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले कैलालीको लम्कीचुहा नगरपालिका 1 स्थित शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टीनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कार्यवाही गर्न र पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याई पीड़ितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ। यसैबीच नेपाली कांग्रेसले कैलालीको क्वारेन्टीनमा बसेकी एक महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्न कार्यवाही गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हिजो जारी विज्ञप्तिमा क्वारेन्टीनमै महिलामाथि सामूहिक बलात्कार हुनु अत्यन्तै निन्दनीय र गम्भीर घटना भएको भन्दै घटनामा संलग्न जो भए पनि कार्यवाही गर्नुपर्ने उल्लेख गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले वैदेशिक रोजगार व्यवसायीको इजाजत पत्र नवीकरण गर्न आग्रह गरेको छ। कांग्रेस संसदीय दलले हिजो एक विज्ञप्ति जारी गरी विश्वव्यापी रूपमा फैलिएको कोविड 19 महामारीका कारण वैदेशिक रोजगार व्यवसायको इजाजत पत्र नवीकरण नहुने अवस्था आएको भन्दै सरकारको ध्यान आकर्षण गराएको हो। संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले कोविड 19 कारण विदेशबाट समेत श्रमिकको माग नभएको अवस्थामा नेपालका करिब 75% वैदेशिक रोजगार व्यवसायको इजाजत पत्र नवीकरण नहुने अवस्था आएको भन्दै सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको छ। नेपाली कांग्रेसले सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा कोविड 19 अनुगमन समिति गठन गरेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक डाक्टर महतले समितिले कोरोना महामारीले पारेको प्रभाव र समस्या समाधानका बारेमा देशभर अनुगमन गरी प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो। सहमहामन्त्री डाक्टर महतले आइसोलेशन र क्वारेन्टीनको अवस्था सुधार्न नसक्नु र परीक्षणको संख्या बढ़ाउन नसक्नु सरकारको मुख्य कमजोरी रहेको आरोप लगाउनुभयो। अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी एयर अरेबियाले तोकिएको भन्दा बढ़ी भाड़ा प्रस्ताव गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल आउने एयर अरेबियाको उड़ान रोक्ने निर्णय गरेको छ। अरेबियाले दुवै काठमाण्डुका लागि $500 लिएर उड़ान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महँगो भएको भन्दै प्रस्ताव अस्वीकार गर्नुभएको हो। मन्त्री भट्टराईले नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उड़ान भर्न तयार रहेको बताउनुहुँदै नेपाल एयरलाइन्सको भन्दा सस्तोमा कुनै एयरले पनि नेपालीलाई उद्धार गर्नमा कुनै रोकटोक नभएको उल्लेख गर्नुभयो। नेपाल एयरलाइन्सको दुवै काठमाण्डुको भाड़ा दर भने $360 कायम गरिएको छ। अरेबियाले जुन 5 168 जना र एकजना बच्चालाई $500 दुबईबाट काठमाण्डु लिएर आएको थियो। पर्यटन मन्त्रालयले यसअघि पनि सरोकारवाला वायु सेवा कम्पनीसँग छलफल गरेको थियो। नेपालको कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलले नियमित गस्ती गरिरहेको छ। दार्चुलाको ब्याज गाउँपालिका एक स्थित छाङ्रु सीमा निगरानी चौकी बीओपी संचालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म नियमित गस्ती गर्न थालेको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो। छाङ्रुबाट कालापानी 14 किलोमिटरको दूरीमा पर्दछ। लकडाउन केही खुकुलो भएसँगै विराटनगरका बजार पसल तथा उद्योग व्यवसाय सञ्चालनमा आउन थालेका छन्। व्यापार व्यवसाय सञ्चालनमा आएसँगै विराटनगरका व्यवसायीहरूले स्वास्थ्य सावधानी अपनाउन थालेका छन्। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
लकडाउन खुकुलो भएपछि विराटनगरका व्यवसायीहरूले दूरी कायम गर्न पसल अगाडि डोरी लगाउने, हात धुन साबुन पानीको व्यवस्था गर्ने तथा सेनिटाइजरको प्रयोग गर्न लगाउनेदेखि कतिपय पसलेहरूले उपभोक्ताहरूलाई निशुल्क मास्क समेत दिने व्यवस्था मिलाएर व्यवसाय सञ्चालन गर्न थालेका हुन्। विराटनगरका औषधि व्यवसायी सन्दीप अग्रवाल:
त्यो सोसियल डिस्टेन्स मेन्टेन मास्क लगाउने, कसैले मास्क लिएर आएको छैन हामी उसलाई आफ्नो तर्फबाट मास्क दिन्छौँ, मास्क लगाउन भन्छौँ, अनि कसै अब गाउँको मान्छेलाई थाहा छैन भने उहाँहरूलाई हामी सम्झाउँछौँ।
अर्का व्यवसायी अरुण अग्रवालले पनि स्वास्थ्य सावधानी अप्नाएर भए पनि व्यवसाय सञ्चालन गर्न पाउँदा आफूहरूलाई ठूलो राहत भएको बताउनुभयो।
मानसिक तौरमा हामीलाई धेरै ठूलो राहत भएको, हाम्रो व्यापारलाई फेरि सञ्चालनमा ल्याएको छौँ। हामी धेरै आशावादी छौँ कि अगाडिको सिजन जुन छ यो छ, प्लस अगाडि झन् दशैं तिहारहरू आउँछ, त्यसमा केही न केही त्यो हाम्रो केही हदसम्म हाम्रो ओपन हुन्छ। र
कोरोना भाइरस संक्रमण हुन नदिन गरिँदै आएको स्वास्थ्य सावधानी आफ्नै लागि हो भन्ने सबैले बुझ्न थालेपछि उपभोक्ताहरूले सावधानी अप्नाउन थालेका छन्। आवश्यक पर्दा मात्रै बजार आउने र आफ्नो सुरक्षा आफै गर्ने गरेको उपभोक्ता दीपा श्रेष्ठको भनाइ छ।
अब यसरी बजार खुल्याएको छ है, जहाँ चाहिँ अब सबैले बुझ्नुपर्ने कुरा नै हो, अब सेफ भएनौँ भने हामीले त्यो अब भाइरस हामी नेक अहिले त हेर्न सक्दैनौँ, त्यही भएर आफूले आफ्नो सुरक्षा आफै गर्नु पर्यो।
त्यस्तै मापदण्ड अनुसार व्यवसाय सञ्चालन भए नभएको बारे विराटनगर महानगरपालिकाले बजार समेत अनुगमन गर्दै आएको विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो।
मूल्य धेरै लियो, थोरै लियो, डेट एक्सपायर गर्यो गरेन, हाम्रो नागरिकहरू ठगे कि ठगिनु भएन, त्यसको साथसाथ प्रत्येक दोकानलाई चाहिँ फिजिकल डिस्टेन्स मेन्टेन भएको छ कि छैन अनुगमन गरिरहेको छौ।
अर्कोतिर सामाजिक दूरी कायम गर्दै विकास निर्माणको कामले समेत गति लिन थालेको छ। ठूला ठूला सड़क पुल तथा पूर्वाधारको कामले गति लिनुका साथै उद्योग धन्दाहरू समेत संसारमा आउन थालेपछि विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
सरकारी कार्यालयहरू हिजोदेखि दुई शिफ्टमा सञ्चालन गरिएको छ। मन्त्री परिषदको जेठ 28 गतेको निर्णय अनुसार बिहान 8 बजेदेखि 1 बजेसम्म पहिलो शिफ्ट र 1 बजेदेखि साँझ 6 बजेसम्म दोस्रो शिफ्ट गरी दुई शिफ्टमा कार्यालय सञ्चालन गरिएको हो। लकडाउनलाई केही खुकुलो बनाएको सरकारले कोरोना भाइरसको जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी बीमा सेवा, शिक्षण संस्थाका कार्यालय र गैर सरकारी तथा निजी क्षेत्रका कार्यालय समेत सञ्चालन गर्ने मन्त्री परिषदले निर्णय गरेको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा हिजोदेखि अन्तरंग सेवा शुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले गत चैत्र 30 गते नारायणी अस्पताललाई कोविड अस्पताल घोषणा गर्दै अन्य सेवा बन्द गर्न निर्देशन दिएको थियो। अस्पतालमा उपचारार्थ कोरोना संक्रमित डिस्चार्ज भएसँगै बहिरंग लगायत अन्य नियमित सेवाहरू क्रमशः शुरू गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिनुभयो। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको जनाएको छ। नेवी संघले हिजो काठमाण्डुमा प्रदर्शन गर्दै कोरोना संकटका बेलामा सरकारले जनतालाई राहत दिन नसकेको आरोप लगाएको छ। कार्यक्रममा नेवी संघका अध्यक्ष राजीव ढुंगानाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन नसकेको आरोप लगाउनुभयो। पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि नेपाल स्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाण्डु महानगरपालिका बीच हिजो सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना ईएसआईसीडीपी वा पहिले एसडीपीजीका रूपमा यस परियोजनालाई नेपाल भारत मैत्री विकास साझेदारी अन्तर्गत अनुदान दिइनेछ। यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय राजदूतावासलाई सन् 2019 अक्टोबर महिनामा पठाएको थियो। पशुपतिनाथ मन्दिरमा पाल्नुहुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा निर्माण गर्न परियोजना अन्तर्गत भारतले 3,72,30,000 रूपियाँ आर्थिक सहयोग प्रदान गरेको भारतीय दूतावासले जनाएको छ। धनकुटा जिल्लाको धनकुटा नगरपालिकाले नगरलाई कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई कृषि औजार वितरण गरेको छ। प्रदेश नम्बर एक सरकार र धनकुटा नगरपालिकाको साझेदारीमा नगरभित्रका 18 कृषक समूहलाई कृषि सामग्री वितरण गरेको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 4,38,500 नाघेको छ। हालसम्म भाइरसको संक्रमितको संख्या 81,08,628 पुगेको छ भने 41,88,200 बढ़ी संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। गत 24 घण्टामा कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै ब्राजिलमा 729 जनाको मृत्यु भएको छ भने 23,674 जना नयाँ संक्रमितहरू थपिएका छन्। ब्राजिलमा हालसम्म 44,118 जनाको मृत्यु भएको छ। उता अमेरिकामा संक्रमितको संख्या 21,82,911 पुगेको छ भने हालसम्म 118,282 जनाको मृत्यु भएको छ। संक्रमणको दरका आधारमा चौथो स्थानमा रहेको छिमेकी भारतमा पछिल्लो 24 घण्टामा 395 जनाको मृत्यु भएको छ भने 10,243 संक्रमित थपिएका छन्। भारतमा हालसम्म 9,915 जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने 3,43,026 जना संक्रमित भएका छन्। चीनको राजधानी बेजिङमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएपछि चीन सरकारले बेजिङ आसपासका ठाउँमा लकडाउन गर्नुका साथै परीक्षणलाई पनि तीव्रता दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार चीनको राजधानी बेजिङमा 100 जनामा नयाँ संक्रमण देखिएको छ। विगत 7 हप्तादेखि यता बेजिङमा बाहिरबाट भित्रिएका यात्रुहरूमा मात्र संक्रमण देखिएको थियो। नयाँ संक्रमण बेजिङको ठूलो थोक बजार सिनकाडीमा देखिएको त्यहाँका स्थानीय अधिकारीले बताएका छन्। संक्रमण देखिए लगतै थोक बजारका महाप्रबन्धक र केही स्थानीय कर्मचारीलाई पदबाट हटाइएको छ। अमेरिकाको खाद्य तथा औषधि विभागले कोरोना भाइरसको आपतकालीन उपचारका लागि प्रयोग गर्ने भनिएको मलेरिया विरूद्धको औषधि हाइड्रोक्लोरोक्विनको प्रयोग फिर्ता गर्ने निर्णय गरेको छ। एफडीएले उक्त औषधि परीक्षणका क्रममा कोरोना उपचारका लागि प्रभावकारी नदेखिएको बताएको छ। संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको प्रभावका कारण मध्यपूर्वी राष्ट्र र उत्तर अफ्रिकाका 50,000 भन्दा बढ़ी बाल बालिकाले ज्यान गुमाउन सक्ने जनाएको छ। बढ़दो कुपोषण, खोपहरूको अभाव र विभिन्न रोगका कारण ती क्षेत्रमा रहेका बाल बालिकाले ज्यान गुमाउन सक्ने बताइएको हो। विश्व स्वास्थ्य संगठन र युनिसेफले संयुक्त रूपमा जारी गरेको विज्ञप्तीमा पनि करिब 2 दशकदेखि विभिन्न अवरोधहरू झेल्दै आएका युद्धरत देशहरूका बाल बालिकाले अझै कठिन परिस्थितिको सामना गर्नुपर्ने जनाएको छ। युरोपेली मुलुकहरूको आपसी सीमाना सोमबारदेखि पुनः खुला गरिएको छ। कोरोना भाइरसको संक्रमणको डरका कारण विगत झण्डै 3 महिनादेखि ती देशहरूमा सीमाना बन्द गरिएको थियो। सीमानाहरू खुला गरिए पनि कतिपय शर्त तथा प्रतिबन्धात्मक अवस्था अझै पनि लागू नै हुने अधिकारीहरूले जनाएका छन्। त्यसै गरी अमेरिका, एसियाली र अन्य विदेशी पर्यटकहरूलाई पनि युरोपेली देशहरूमा प्रवेशका लागि अझै खुला गरिएको छैन। युरोपेली संघ अन्तर्गतका 27 देशहरू र केही सेन्जेन देशहरूसँगै संघको सदस्य रहेका देशहरूमा पनि अन्य देशका नागरिकहरू केही समय आवत जावत नगर्ने अपेक्षा गरिएको छ। यो अवस्था कम्तीमा पनि अर्को महिना शुरू नहुँदासम्म रहने अनुमान गरिएको छ। कोरोना भाइरसको सन्त्राससँगै बिग्रिएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि अमेरिकी विदेश मन्त्री माइक पम्पियोले चिनिया प्रतिनिधि मण्डलसँग वार्ता गर्नुहुने भएको छ। अमेरिकी टापु हवाई स्थित एक अमेरिकी सैन्य अड्डामा हुने भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिका बीच चर्किरहेको व्यापारिक युद्ध, कोरोना भाइरसको महामारी र हङकङमा भएको विरोध प्रदर्शनका बारे चर्चा हुने जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा चीनसँगको सम्बन्ध अवरूद्धसम्म गर्न सकिने बताउनु भएपछि दुई देशको सम्बन्धमा चिसोपना बढ़यो। अब मौसम आज सबैजसो प्रदेशमा बदली भए। प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश पाँच र कर्णाली प्रदेशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 23.8 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरि साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुशासन र स्वच्छता कायम भई मुलुक समृद्ध बन्नेमा ढुक्क रहन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। मुलुकमा अब कुनै पनि आन्दोलनको आवश्यकता नभएको प्रधानमन्त्रीको भनाई। सातवटै प्रदेश सरकारद्वारा सम्बन्धित प्रदेशसभामा आगामी आर्थिक वर्ष 2077-78 वार्षिक आयव्यय विवरण बजेट प्रस्तुत। गण्डकी प्रदेशमा आज थप 18 जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जानकारी। नेपालमा हालसम्म 1041 जना कोरोना मुक्त भई घर फिर्ता। रूकुम पश्चिम घटना पीड़कलाई सजाय र पीड़ितलाई न्याय दिन कानूनी प्रक्रिया प्रारम्भ भइसकेको गृह मन्त्रालयद्वारा जानकारी। र पछिल्लो समय चिसिएको सम्बन्ध सुधार गर्न अमेरिका र चीन बीच छलफल हुने। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।